আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়া সালাতু ওয়া সালাম আলা সাইয়িদিনা মুহাম্মদ ওয়া আলিহিত তাইয়্যিবিনা ত্বাহিরিন ওয়া লা'নাতুল্লাহি আলা আ'দাইহিম আজমাইন মিন আল-আন ইলা কিয়াম ইয়াউমিদ্দিন আম্মা বা'দ ফাকাদ ক্বালা আল্লাহুল হাকীম ফী কিতাবিল মুবীন বিসমিল্লাহির রাহমানির রাহীম ইয়া আইয়ুহাল্লাযীনা আমানু কুতিবা আলাইকুমুস সিয়াম কামা কুতিবা আলাল্লাযীনা মিন ক্বাবলিকুম লা'আল্লাকুম তাত্তাকুন। দুরুদ ভেজি মোহাম্মদ ওয়া আলে মোহাম্মদ। তার মাহে রমজান আর ইমাম জামান কে হওয়ালে সে শরহ দোয়া ইফতেতাহ কি পাঁচবী আর আখরি গুফতগু আপ সমাত কর রহে হ্যায়। আর ইয়ে ও দোয়া হ্যায় কি জিসে মাহে মুবারক রমজান মে হর শব মেয়ে পড়না মুস্তাহব হ্যায়, হর মোমিন আজাদার রোজেদার আর মুন্তজির ইনসান কে লিয়ে। ইস বিনা পর ইয়ে দোয়া দর হকীকত আপনে তমাম মতালিব কে সাথ হমে মুতাওয়াজ্জেহ কর রহি হ্যায় কি হম ফিক্রি তৌর পর আপনে আপকো আমাদা ও তৈয়ার করেন ইমাম আসর আলাইহিস্সালাতু ওয়াস্সালাম কে জমানে কে লিয়ে। আর উস জমানে সে জিতনা নজদীক হো সকে আপনে আপকো নজদীক করেন, আর উসকে সাথ সাথ হম জিস জমানে মে ভি হোঁ উস জমানে কে জো তকাজে হ্যায় উনকো পুরা করেন। ইস বিনা পর ফেজান মোহতরম হমারি গুফতগু ইহাঁ তক পৌঁছি থি কে আল্লাহুম্মা আযহির বিহি দীনাকা ওয়া সুন্নাতা নবিয়্যিকা, আপনে ইস ওয়ালি কে জারিয়ে সে আপনে দীন কো জাহির কর দে আর আপনে নবী কি সুন্নত কো আশকার কর দে। ইনি জো হকীকি দীন হ্যায় উসকো গালবা আতা ফরমা আপনে ইস নবী কে ওয়ালি কে জারিয়ে সে আর সুন্নত নবী কো জাহির কর দে, ইহাঁ তক কে কোই ভি এসি চিজ হক কি পোশিদা না হো কি জো কিসি কে খৌফ সে ছুপাই যা রহি হো। খুদ জো সবসে বড়ি চিজ জো ছুপাই যা রহি থি ও খুদ ইমাম আসর আলাইহিস্সালাতু ওয়াসসালাম কা ওজুদ থা। ইহাঁ পর এক সওয়াল ইয়ে পয়দা হো সকতা হ্যায় কি কিউ ইমাম আসকারি আলাইহিস্সালাতু ওয়াসসালাম ইমাম জামানা কো ছুপা রহে থে, ইয়া আপনে ইমাম জামানা আলাইহিস্সালাতু ওয়াসসালাম কা আকীগা করনে কে লিয়ে জিস শখস কো মুকাররর কিয়া থা উসকা নাম কিউ জাহির নাহি কিয়া। ইয়ে ওয়ো আসরার হ্যায়, ইয়ে ওয়ো হাকায়েক হ্যায় কি জিনে হমে সমঝনা চাহিয়ে কে ইহাঁ পে দোয়া করেন এ খুদা উনকে ওজুদ সে কোই এসি চিজ না রহে হক কি কি জো ছুপাই যা রহি থি আর ওয়ো আব ছুপাই যায়। হাত্তা লা ইয়াস্তাখফিয়া বিশাইইন মিনাল হাক্কি মখাফাত আহাদি মিনাল খালক, তেরি মখলুকাত মেসে কিসি এক কি ভি খৌফ সে জো চিজ ছুপাই যা রহি হক সে ওয়ো আব ছুপি না রহে। আর সবসে বড়ি চিজ জো ছুপাই যা রহি থি ও খুদ ইমাম আসর আলাইহিস্সালাতু ওয়াসসালাম কা ওজুদ মুবারক থা কি জিসকে লিয়ে ইমাম হাসান আসকারি নে ইতনা এহতমাম কিয়া থা, খুদাবন্দ আলম নে এহতমাম কিয়া থা কি আপকি বিলাদত কি শব তক আপকি ওয়ালদা মাজিদা কে শিকম মে আসার বিলাদত জাহির নাহি হুয়ে থে। খুব খুদাবন্দ আলম খুদ ইস চিজ কো ছুপানা চা রাহা হ্যায়, খুদ ইস চিজ কো মখফি রাখনা চা রাহা হ্যায়। আর ফির উসকে বাদ আপকি গায়বত সুগরা আর গায়বত কুবরা খুদ উন উমুর মে সে হ্যায় জিনকো খুদাবন্দ আলম খুদ মখফি রাখনা চা রাহা হ্যায়। তো ইহাঁ পে সওয়াল পয়দা হো সকতা হ্যায় কি ও খুদা জো তুফান নূহ কে জারিয়ে সে দুনিয়া কো নাবুদ কর সকতা হ্যায়, ও খুদা জো আসায় মূসা কে সমন্দর পে মারনে কে নতিজে মে দো হিসসো মে তকসিম করকে উস দরিয়া মে ফিরাউন আর উসকি ফৌজ কো নাবুদ কর সকতা হ্যায়, ও খুদা জো ইব্রাহিম কা হাত থাম কর দর হকীকত ইসমাইল কো বচা সকতা হ্যায়, কে ও খুদা ইমাম জামানা কো নাহি বচা সকতা, কিউকি বহু খুদা কি সুন্নতে হ্যায় আর ইয়ে সুন্নতে মুখতলিফ শক্লো মে হ্যায়। কবি মূসা কো উনি চলতি হুই তরবারো কে জারিয়ে সে খুদাবন্দ আলম জিন্দা নিকাল কর দুশমন কে ঘর মে পরবরিশ দিলা কর উসকো নবী বনা কর ফিরাউন কো নাবুদ করতা হ্যায়। এক তরফ খুদা এক তরফ খুদা হযরত ইব্রাহিম কো দর হকীকত उनके जवान बच्चे के गले पर छुरी फेरने से रोककर एक दुम्बे को भेज सकता है। खुदा एक मौके पर एक प्यास ज़दा और तृष्णा ज़दा बच्चे को कि जिसकी मौत अब यकीनी हो चुकी है, उसकी माँ 7 दफ़ा सफ़ा और मरवा से चक्कर लगा के आ चुकी है, वो खुदा आखिर वक्त में उसकी एड़ियों के रगड़ने के नतीजे में पानी का चश्मा जारी कर सकता है। वो खुदा जो अपने घर को अबाबीलों के झुंड के झुंड के ज़रिए से अपने घर का हिफाजत कर सकता है, तो क्या वो खुदा इमाम ज़माना को नहीं बचा सकता? ये खुदा की सुन्नत है। कभी कोई नबी और वसी जान बचाता हुआ नज़र आता है, लेकिन ज़रूरी नहीं है कि हर जगह यही उसूल और यही तरीक़ा हो। बाज़ औक़ात जहाँ आपको अर्ज़ करूँ कि हज़रत इब्राहीम अपने बेटे के गले पर छुरी फेरते हुए नज़र आते हुए बच जाता है, वहीं पर इमाम हुसैन अलैहिस्सलाम अली असगर के गले से तीर खींचते हुए नज़र आते हैं। यहाँ ये हिकमत खुदा है, यहाँ पर ये सुन्नत खुदा है कि अली असगर के गले पे तीर चले तो इस्लाम बाकी रहेगा, वहाँ इब्राहीम के बच्चे के गले पे छुरी ना चले तो इस्लाम बाकी रहेगा। इस बना पर खुदा की सुन्नतें हैं और ये इन सुन्नतों को हमें समझना चाहिए। लिहाजा इमाम ज़माना के वजूद को मख्फी रखा गया तो कि खुदा कादिर नहीं था। खुदा कादिर था कि जिस तरह खुदावंद आलम ने हज़रत मूसा अलैहिस्सलाम को नंगी तलवारों के मुसलसल वारों के ज़रिए से उसी दरमियान से निकाला और दुश्मन के घर तक पहुंचाया और उनको फिर अपना जान अपना नबी बनाया, तो अज़ीज़े गिरामी क्या खुदा इमाम ज़माना के लिए ये चीज़ तैयार नहीं कर सकता था कि दुश्मन के घर में रहते हुए इमाम रहते और फिर आप क़याम फरमाते? यकीनन कर सकता था, लेकिन वहाँ पे हिकमत खुदा का तकादा कुछ और था, यहाँ पे हिकमत इलाही का तकादा कुछ और है। इसलिए कि यहाँ पर एक उम्मत को तैयार करना है। खुदा के मोजज़े खुदा के हिकमतों के ताबे होते हैं, लिहाजा वहाँ मोजज़ा ये था कि मूसा को दर हकीकत नंगी तलवारों के मुसलसल होने वाले वारों के दरमियान से निकाल कर दुश्मन के घर तक पहुँचाए और फिर उसी दुश्मन को उसी मूसा के हाथों नाबूद करे। उसी तरीके से यहाँ पर भी खुदा ये चाहता है कि यहाँ इस का तकाजा ये है, इस हिकमत का, इस मोजज़े का, कि ये मोजज़ा है, इमाम ज़माना की गैबत एक मोजज़ा है, लिहाजा इसकी हिकमत कुछ और तकाजा कर रही है। यहाँ पे एक उम्मत को तैयार करना है ताकि वो उम्मत इस दीन को नाफिज कर सके जो इंसानियत का खासा और ख़ुलासा है। लिहाजा आप वहाँ से शुरू करें कि अल्लाहुम्मा जअलहु दाई अद्दाई ला किताबे का, वहाँ से लेकर यहाँ तक आप देखें आप क्या कह रहे हैं कि कोई चीज़ बाकी ना रहे कि जो हक़ से छुपाई जा रही हो। इमाम के वजूद को खुदा ने छुपाया है, इमाम के वजूद को खुदा ने मख्फी रखा है, इमाम के वजूद को खुदा ने दर हकीकत आँखों से पोशीदा रखा है। लिहाजा यहाँ पे कह रहे हैं अब कोई चीज़ ऐसी ना हो हक की कि जो दर हकीकत किसी भी मखलूक़ात के खौफ से छुपाई जाए। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। उसके बाद कहते हैं अल्लाहुम्मा इन्ना नरगबु इलैका फ़ी दौलतिन करीमा। ए खुदा हम रगबत और आस लगाए बैठे हैं तेरी तरफ एक इज़्ज़त वाली हुकूमत से। दौलत अरबी ज़बान में हुकूमत को कहा जाता है। करीमा यानी साहिब करम, इज़्ज़त और बुज़ुर्गवारी देने वाली दौलत। अल्लाहुम्मा इन्ना नरगबु इलैका फ़ी दौलतिन करीमा, हम आस लगाए बैठे हैं तशय्यु की डिक्शनरी में आस लगाना, बराए आस लगाना कोई माना नहीं है। तशय्यो की डिक्शनरी में नमाज बराए नमाज कोई माना नहीं है। तशय्यो की डिक्शनरी में खुदा की इबादत बराए खुदा की इबादत कोई माना नहीं है। तशय्यो की डिक्शनरी में आज़ादारी बराए आज़ादारी कोई माना नहीं है। मातम बराए मातम कोई माना नहीं है। कोई ना कोई हदफ व मकसद है कि जहाँ तक हमें पहुँच रहे खुदा की इबादत क़ुर्ब इलाही का नतीजा होना चाहिए। खुदा की इबादत बरा इबादत इसलिए हो कि उसकी मार्फत में इजाफा हो। लिहाजा हम ये कहें कि खुदावंदा हम आस लगाए बैठे हैं यहाँ लगाए बैठे हैं, हाथ पैर रख के बैठ जाए रहो, मास्क लगाए बैठे हैं जनाब, जैसे होता है ना लाइट आ जाएगी आप कुछ नहीं कर सकते। लोग क्या व्रत कर रहे हो, या अली शेल लाइट लाइए घेर, वो वाला व्रत कर रहे होते हैं। अदली को काम ही नहीं है, वो केई वालों के सर पे जाके चार सलवा तो सुनाए ताकि जो है मेरे मोमिन अजाब में है उनके लिए सलवात भेज दो। अदली को काम ही नहीं रह गया है माशाल्लाह से, हमारी यहाँ अदली को इस नहज पर पहुँचा दिया है। तो ये आस ऐसे लगाना है जैसे आप लाइट के अंदर बैठ जाते रहम व करम हो जाए आपका, तो हम जो है वो मिसाल के तौर पर इंतज़ार कर रहे हैं, आ गई नहीं आई नहीं आई, उसी तरह हम आस लगाए बैठे हैं। ऐ खुदा हम इमाम ज़माना की हुकूमत की आस लगाए बैठे हैं, नहीं अज़ीज़ गिरामी, ये आस लगाए बैठना, बराए आस लगाए बैठना, इसका कोई माना और मफहूम नहीं है। लिहाजा फरमाया कि हम रग़बत लगाए हुए हैं। रग़बत कहाँ पे होती है, जब तक कि इंसान नज़रियाती तौर पर आमादा तैयार ना हो वो किसी अमल के तैयार नहीं होगा। आपके सामने बेहतरीन पानी पड़ा हुआ लेकिन जब तक आप में प्यास नहीं होगी आप पानी नहीं पियेंगे। अब असल आपने इफ्तार कर लिया, इफ्तार करके आ गए, क्या होगा, आप बेहतरीन शरबत भी आ जाए तो बहुत ज़्यादा रग़बत नहीं होगी। हाँ पी लेंगे, फ्री फंड का है चलो पी लो, लेकिन रग़बत नहीं होगी इंसान को। ख्वाहिश के तहत पी लेगा लेकिन रग़बत नहीं होगी इंसान को। रग़बत कब ईजाद होती है, जब तिश्नगी होती है, जब इंसान प्यासा होगा तिश्ना होगा तो फिर इंसान में प्यास बढ़ेगी, फिर इंसान अमल की तरफ जाएगा, फिर इंसान पानी का खोज लगाएगा, फिर इंसान प्यास को रफ़ा करने वाले अवामिल को तलाश करेगा। लिहाजा ये रग़बत सबसे पहले दिलो दिमाग में ईजाद होनी चाहिए कि इमाम की प्यास हमें महसूस हो। जैसे अभी कोई प्यास महसूस हो रही है, हमें नहीं हो रही, लेकिन रोज़े में प्यास महसूस होती है। इमाम ज़माना की प्यास अगर महसूस न हो हमें, रमज़ान में नहीं पूरी ज़िंदगी में पूरे दिनों में साल के, इसका मतलब है कि हम मुर्दा हैं। किसी को प्यास ना लगे यानी ये मुर्दा हो गया है। अगर ज़मीन को पानी की ज़रूरत हो, ये ज़मीन मुर्दा है, बंजर, इससे कोई चीज़ नहीं निकल सकती, ये कोई चीज़ समर आवर नहीं दे सकती, बंजर ज़मीन है, मुर्दा ज़मीन है, डेड हो गई, क्यों, इसे पानी की ज़रूरत नहीं है। उस ज़मीन को पानी की ज़रूरत होती है जो समर बख्श होती है, समर देना चाहती है, फल देना चाहती है। लिहाजा हमारी ज़िंदगी हम देखना चाहें कि मुर्दा है या उसमें ज़िंदगी है, तो अगर उसमें इमाम ज़माना की प्यास है, इमाम ज़माना की आरज़ू है, इमाम ज़माना की तड़प है, ऐसा नहीं कह रहा, समझिए कि हम जिंदा हैं और हमें इमाम ज़माना की प्यास मौजूद है। लिहाजा वो जब तक तड़प ना हो, जब तक वह लगन ना हो, वो इंसान की ज़िंदगी ज़िंदगी नहीं कहला सकती। लिहाजा ये रग़बत, ये आस, ये तवज्जो दिलो दिमाग में पैदा हो। जैसे मैंने अर्ज़ किया कि जब इंसान को प्यास लगती है और प्यास की शिद्दत जितना जितना गलबा इख्तियार करती चली जाती है, फिर इंसान उसी नस्बत से उसकी तगदौर मेहनत में इजाफा होता चला जाता है। मामूली प्यास होती है, आप घर के मुख्तलिफ हिस्सों में जाके पानी तलाश करते हैं, हर नल का खोल के देखेंगे कहीं से पानी टपक रहा नहीं होता, तो बाहर निकलते, गली में निकलते, गली कूचे में निकलेंगे। प्यास जितनी बढ़ती चली जाएगी, अमल भी दर हकीकत उस प्यास को बुझाने वाले अवामिल को तलाश करने के लिए बढ़ता चला जाएगा। लिहाजा इमाम ज़माना के लिए रग़बत उसी सूरत में आ सकती है कि जब हम अपने आप को इमाम ज़माना के मकासद से हम आहंग करें कि वो जो करने वाला है वो हमें करना चाहिए, उसके आने से पहले हमें उसकी ज़मीन तैयार करनी चाहिए। लिहाजा कह रहे अल्लाहुम्मा इन्ना नरगबु इलैका, ये रग़बत तेरी तरफ है खुदा, ये रग़बत और आस तेरी तरफ लगाए बैठे हैं, ये तवज्जो, ये उम्मीद और इश्तियाक तेरी तरफ है। लिहाजा ये दुआएं दर हकीकत उस रग़बत व इश्तियाक व शौक़ व तिश्नगी को बढ़ाने वाली हैं जो इमाम ज़माना की के ज़रिए से बुझेगी। वइल्ला अगर सब कुछ करो इमाम ज़माना ना हो इस रोज़े में, इस रमज़ान में, इस पूरी ज़िंदगी में, तो वो ज़मीन, वो ज़िंदगी मुर्दा हो गई है। चल फिर रहे हैं लेकिन हकीकत में हम मुर्दा हो चुके हैं।
फिर कहा कि किसकी आस लगाए बैठे हैं, फी दौलतिन करीमतिन, उस करामत वाली दौलत की तरफ कि जो आगे इज्जत हो, शरफ हो, फजीलत हो, बुजुर्गवारी हमें अता करेगी, ज़मीन अपने ख़जाने खोलेगी। अब तक जो उलूम आए हैं वो सिर्फ दो हरूफ पे मुश्तमिल हैं, बकिया 25 जो है वो इमाम ज़माना अपने साथ लेकर आएंगे, उलूम तरक्की करेंगे, ज़मीन सोना उगलेगी जैसे कहा जाता है बकौल मारूफ, यानी हयात अपनी जौबन पे होगी, हयात अपनी रानाई और खूबसूरती पे होगी, जैसे कि मौसम बहार में गुलिस्तां अपने उरूज पर और अपने जौबन पे होता है, अपनी खूबसूरती की इंतहा पर होता है, ज़मीन की इंतहा, ज़मीन की रबी, ज़मीन की बहार दर हकीकत कहाँ है अज़ीज़ाने गिरामी, वो इमाम ज़माना का वजूद है। लिहाजा इन मुर्दा दिलों की जिनमें अभी खजा आ चुकी है, इनमें इमाम ज़माना की याद का पानी डालें, इनमें इमाम ज़माना के तस्कर का पानी डालें, ताकि ये दिल ज़िंदा रहें, ताकि इनमें जो बीज बोया जाए वो नशोनुमा पाकर समरबार साबित हो सके। लिहाजा उस रगबत बराए रगबत नहीं कि हाथ पे हाथ रख के बैठे कि इमाम आएंगे हम कुछ करेंगे, बनी इसराइल की तरह जैसे कि आम शियों का अकीदा है, हरगिज़ नहीं। फिर इमाम का चाहने वाला इमाम के आने से पहले तैयार करता है, किसकी तरह, मुस्लिम इब्ने अकील की तरह, जो इमाम का नुमाइंदा है और इमाम के आने से पहले इमाम के लिए कोशिश कर रहा है। मुमकिन है वो सही है कि वो कामयाब नहीं हुए, लेकिन दर हकीकत वो कामयाब हुए, उनका जो वजीफ़ा था उन्होंने अदा किया। कामयाबी का मायार ये नहीं है कि इंसान जो है वो किसी मेडल को गले में डाल रहे, कामयाबी का मायार ये है तशय्यो की डिक्शनरी में, लुगत में, कि हम अपने वजीफे को अदा करने वाले हैं या नहीं। अगर आप अपने वजीफे को अदा करके मर जाएं आप ज़िंदा हैं, लेकिन अगर आप अपने वजीफे को अदा न करके जी रहे हैं, ज़िंदा हैं, तो आप मर चुके हैं। इसको मौलाए कायनात ने कहा है, बहुत से मुर्दा ऐसे हैं जो ज़िंदा हैं, क्यों, क्योंकि वो अपने वजीफे को अदा कर गए हैं, वो वजीफे को अदा करके मनो मिट्टी के नीचे सो गए हैं, वो जब भी ज़िंदा हैं। लेकिन अगर इंसान दर हकीकत अगर ज़िम्मेदारी को अदा ना करे, वजीफे और मसूलियत को अदा ना करे, तो वो ज़िंदा भी हो जब भी वो मर चुका है। जिसको मौलाए कायनात ने कहा है कि बाज़ हयात तुम पर गालिब होती है और बाज़ वक़्त तुम हयात पर गालिब होते हो। हयात तुम पे कब गालिब आती है, जब तुम अपनी ज़िंदगी का वजीफ़ा और ज़िम्मेदारी अदा नहीं करते। तुम हयात पे कब गालिब आते हो कि तुम मर भी जाते हो, लेकिन चूंकि तुमने अपने वजीफे को अदा किया लिहाजा तुम कामयाब हो। लिहाजा तशय्यो दर हकीकत हर दौर में अपने वजीफे को अदा करने का नाम है। लिहाजा का अल्लाहुम्मा इन्ना नरगबु इलैका फ़ी दौलतिन करीमा, उस इज़्ज़त वाली हुकूमत के आस लगाए बैठे हैं। तो इज़्ज़ो बेहल इस्लाम व अहला, जिसके ज़रिए से तू इस्लाम और अहले इस्लाम को इज़्ज़त देगा। वो तो दिल्लो बेहन निफाक व अहला, और जिसके ज़रिए से तू निफाक और अहले निफाक को जलील और रुस्वा करेगा। यानी खुदावंद आलम दर हकीकत मुनाफिकत की जो नकाब पड़ी हुई है विलायत के मुकाबले में, उसको उतार के फेंकवा देगा इमाम के वजूद के ज़रिए से। आज आप देखें कि कितनी ऐसी मुनाफिक नकाबें हैं कि जो विलायत असली के मुकाबले में लोगों ने लगाई हुई हैं, उनमें अपने भी हैं गैर भी हैं। सबसे बड़ा सऊदी अरब मुनाफिकत की आला तरीन दबीज़ नकाब निज़ाम विलायत के मुकाबले में लगाई हुई है। बहुत सारे इस्लामी ममालिक आप देखें विलायत के मुकाबले में दबीज़ नकाब लगाई कि चेहरा पहचाना न जाए, लेकिन अल्हम्दुलिल्लाह इस रहबर मौज़म की फ़िरासत और हिकमत और दानाई और अकलमंदी से ये दबीज़ नकाब उतर गई है सऊदीया के चेहरे पे पड़ी मुनाफ़िकत की नकाब। और इसी तरह हर दौर में ये दबीज़ नकाब लगाई गई है, लिहाजा इमाम जब तशरीफ़ लाएंगे तो फिर ये नकाब उतार दी जाएगी। तो ज़िल्लु बिहन निफ़ाक़ा व अहला, अहले निफ़ाक़ ज़लील व रुस्वा होंगे, मुनाफ़िकत ज़लील व रुस्वा होगी। तो इज़्ज़ु बिहल इस्लाम व अहला, इस्लाम और अहले इस्लाम ज़िंदा होंगे। ये नकाब हमारे लोगों ने भी लगाई हुई है। आज आप देखें जो مدافعان حرم کے مخالفت کی بات کرتے ہیں وہ MI6 کے ایجنٹ ہیں در حقیقت، جو کھلے عام در حقیقت ان افراد کے خلاف ہرزہ سرائی کر رہے ہیں کہ جو مدافعان حرم ہیں. آج تشیع کو کتنے محاذوں کا سامنا ہے، یہ سب وہ منافقت کی نقابیں ہیں کہ جو اپنوں نے اور غیروں نے لگائی ہوئی ہیں. اپنوں نے پہلے جو ہے وہ کسی اور لبادے میں آتے تھے، اب صاحب امامہ بن کر اور صاحب ابا و قبا بن کر آ رہے ہیں. کیونکہ پہلے یہ تھا کہ ہمارے یہاں دوسرے لوگوں کے بارے میں کہا جاتا ٹوپی شیروانی والے بک جاتے ہیں، لیکن صاحب امامہ نے اب انہوں نے کہا کہ اس کی کاپی تیار کرو. لہذا آج جان بوجھ کے ایسے افراد کو لایا جا رہا ہے جو اس ظاہری حلیے کو اختیار کرتے ہیں اور علماء حقہ کی بدنامی کا سبب بنتے ہیں. لہذا جب امام تشریف لائیں گے تو پھر منافقت کا نقاب الٹ دیا جائے گا. وَتَجْعَلُنَا فِيهَا مِنَ الدُّعَاةِ إِلَى طَاعَتِكَ، اے خدا ہمیں اس حکومت میں جو امام کے ہاتھوں تاسیس ہونی ہیں، تَجْعَلُنَا ہمیں قرار دے، فِيهَا اس حکومت میں، مِنَ الدُّعَاةِ إِلَى طَاعَتِكَ، جو تیری اطاعت کی طرف بلانے والے ہوں. یعنی ایک ہراول دستہ ہوگا امام کا کہ امام کہے گا جاؤ لوگوں کو دعوت دو، جاؤ لوگوں کو پکار کے اطاعت خدا کی طرف بلاؤ. وَتَجْعَلُنَا فِيهَا مِنَ الدُّعَاةِ إِلَى الدُّعَاةِ، یعنی دعوت دینے والا، پکارنے والا، انوائٹ کرنے والا، الى طاعتک، تیری اطاعت کی طرف ہم در حقیقت لوگوں کو دعوت دینے والے بنے. خب جس کو شوق ہو امام کے ساتھ کہ میں امام کی حکومت میں اس گروہ میں شامل ہوں کہ جو لوگوں کو آواز دے، بلائے، انوائٹ کرے، تو وہ اس دنیا میں جب ہوگا عزیزان گرامی وہ خود کوشش کرے گا. کہ کیسے ہو سکتا ہے کہ وہ جو اس کی نیٹ پریکٹس کا زمانہ ہے اس میں تو پریکٹس نہ کرے اور کہے کہ جناب فائنل مقابلے میں مارکے میں اتر کر کہے کہ اب میں پریکٹس کرتا ہوں. نہیں ہو سکتا، ممکن نہیں، تصور نہیں کیا جا سکتا. اسی طریقے سے وَتَجْعَلُنَا فِيهَا مِنَ الدُّعَاةِ إِلَى طَاعَتِكَ کا درجہ حاصل کرنے والے در حقیقت جس زمانے میں ہوں گے وہ اللہ کی اطاعت کی طرف بلانے والے ہوں گے. وہ اس خیال و فکر و فکر موہومی میں نہیں رہیں گے کہ کوئی آئے یا نہ آئے، وہ اپنا وظیفہ ادا کرنے والے ہیں. اور آپ دیکھیں کہ شہید مطہری، شہید بہشتی، شہید ڈاکٹر نقوی، شہید حسینی اور اسی جیسے دوسرے، شہید ناصر صفی، شہید محرم علی اور اسی جیسے دوسرے افراد، وہ محتاج نہیں تھے کہ وہ دوسروں کا انتظار کریں. جس طرح کہ موت کا نقارہ جب بجتا ہے تو انسان انتظار نہیں کہتا کہ بیوی بھی بچے بھی آ جائے میرے ساتھ موت میں، نہیں، اس کا نقارہ بج گیا اس نے جانا ہی جانا ہے. تو کچھ وہ انقلابی وہ ہوتے ہیں جو اپنے لیے خود لائن آف ایکشن طے کرتے ہیں، خود اپنے لیے وظیفہ متعین کرتے ہیں، خود اپنے وظائف کو مقرر کرتے ہیں. وہ پھر لے تو لال میں اور پس و پیش میں اور تو آ جاؤ اور میں آ جاؤ، چار آ جائیں، پانچ آ جائیں، اس انتظار میں نہیں رہتے. انہیں جو کام کرنا ہوتا ہے وہ کر گزرتے ہیں. وَالْقَادَتِ لَسَبِيلِكَ، اور اپنے سبیل یعنی راستے کی طرف ہمیں قیادت کرنے والا قرار دے. یہ امام کے ظہور کے بعد جو حکومت بنے گی اس کے لیے دعا کر رہے ہیں. ظاہر سے پتہ خدا یہ کہنا چاہ رہا ہے کہ جب وہ دور آئے گا تو ابھی سے تیاری کرو کہ تم خدا کے راستے کی طرف دعوت دینے والے بنو. ابھی بنو گے تو اس دور میں کام آؤ گے، ابھی خدا کی اطاعت کی طرف بلاؤ گے تو پھر وہاں پہ تم اس گروہ میں شامل ہو سکتے ہو. وَتَرْزُقَنَا بِهَا كَرَامَةَ الدُّنْيَا وَالْآخِرَةَ، اور اے خدا اس حکومت امام زمانی کے ذریعے سے ہمیں دنیا اور آخرت کی عزت و کرامت عطا فرما. میں نے عرض کیا کہ دنیا اور آخرت کی عزت کس سے ہے؟ اسی امام کے وجود سے، ولایت سے وابستہ ہے. لہذا اس ولایت کے بغیر نہ دنیا کی عزت ہے نہ آخرت کی عزت ہے. اور جس نے اس ولایت کو چھوڑا، اس کے دامن کو چھوڑا، وہ دنیا میں بھی ذلیل ہو اور آخرت میں ہو گئی ذلیل. کتنے ایسے لوگ تھے کہ جنہوں نے اس ولایت کو چھوڑا، کتنے ایسے لوگ تھے کہ جنہوں نے ولایت کے دامن کو پکڑا اور پھر ترک کر دیا، کتنے ایسے لوگ تھے کہ جنہوں نے ولایت کو تنہ تنہ چھوڑ دیا. وہ ولایت ہے معصومین کی شکل میں ہو یا ولایت فقیہ کی شکل میں ہو. کل میں نے عرض کیا تھا ولایت تشریعی کے لحاظ سے ولایت فقیہ اتصال ہے، متصل ہے ولایت ائمہ اہل بیت علیہم السلام کا، اتصال ہے، تسلسل ہے، مسلسل رابطہ ہے. ولایت تشریعی کے لحاظ سے. اس لیے امام زمانہ نے فرمایا فانم حجتی, حجت کہاں پہ کہا جاتا ہے؟ میں کوئی, یہ میرے دوست ہیں, چلو جی ٹھیک ہے, یہ میرے محبوب ہیں, یہ میں ٹھیک ہیں, یہ میرے بہت ہی پیارے عزیز ہیں, بہت اچھے ٹھیک ہے. میں کوئی نہیں, یہ میری طرح اتھارٹی ہیں. اتھارٹی کہاں کہا جاتا ہے؟ یعنی اتھارٹی وہاں کہا جاتا ہے, حجت وہاں کہا جاتا ہے, یعنی یہ صاحب حجت صاحب وزن ہیں. وہ وزن کہاں کہا جاتا ہے؟ جہاں پہ کوئی چیز رکھنی ہو تاکہ کوئی چیز اس کو ناپا تولا جا سکے, یا اس کو روکا جا سکے, یا اس کو وزن کیا جا سکے, یا وہ اڑ نہ جائے ہوا سے. حجت اسے کہا جاتا ہے. حجت ہے یعنی کافی ہے, حجت ہے یعنی در حقیقت نائب امام کا وجود, فقہا کا وجود حجت ہے, یعنی کافی ہے, یعنی اتھارٹی ہے, یعنی اعتماد ہے, یعنی بھروسہ ہے. کس کی طرف سے؟ اللہ کی طرف سے. لہذا ولایت فقی تسلسل ولایت ائمہ کا, انی جاعل فی الارض خلیفہ. یہ جاعل کون ہے؟ اللہ تعالیٰ ہے. انی جاعلک للناس اماما, یہ جاعل کون ہے؟ اللہ تعالیٰ ہے. کسی اور کا اختیار نہیں ہے کہ وہ اپنی طرف سے امام یا کسی کو نبی قرار دے. انی جاعلک للناس اماما, انی جاعل فی الارض خلیفہ, میں بنانے والا ہوں, میں امام بنانے والا ہوں. اور پھر وہ جب نبی کو بنائے گا کہ ہم نے آپ کو نبی بنا کے بھیجا ہے, تو اب نبی جو ہے اللہ کے حکم سے علی کو ولی بنائے گا, پھر علی حسن کو وصی بنائے گا, پھر حسن حسین کو وصی بنائیں گے, اور پھر اسی طرح امام حسن عسکری امام زمانہ کو وصی بنائیں گے, اور امام زمانہ غیبت صغرا میں چار نائب کو اپنا وصی بنائیں گے, اور اس کے بعد یہ نیا بادشاہ عامہ ختم ہوگی, اور اس کے بعد یہ نیا بادشاہ عامہ در حقیقت غیبت صغرا کے زمانے میں امام کی یہ حدیث کہ امام نے فرمایا کہ درود بھیجے محمد والے محمد پر, کہ جو بھی واقعات پیش آ رہے ہیں اس میں ہمارے راویوں کی طرف رجوع کرو. وَأَمَّا الْحَوَادِثُ الْوَاقِعَ, جو وقوع ہونے والے ہیں, تو ذو المسائل نہیں ہے کہ لکھی ہوئی کتاب ہے, سیاسی حالات, اجتماعی حالات, معاشرتی حالات, معروضی حالات جو رد و بدل ہوتے رہتے ہیں. فَأَمَّا الْحَوَادِثُ الْوَاقِعَ, حوادث حادثہ نئی چیز کو کہا جاتا ہے, حادثہ یعنی اچانک سے جو چیز رونما ہو جائے اس کو حادثہ کہا جاتا ہے. وہ عمل حوادث الواقعہ, فرجعو, لوٹ جاؤ. کہاں لوٹو اے امام, کہاں لوٹو؟ امام کہہ رہے حکم دے رہا ہوں, میں امام زمانہ حکم دے رہا ہوں, لوٹو. کہاں لوٹو؟ فرجعو الی روات حدیثنا, فانم حجتی علیکم, یہ میری طرف اتھارٹی ہیں. وہ جو حالات پیش آ رہے ہیں, تم لوٹ کے جاؤ کہاں؟ فقہا کی طرف, جو ہمارے روایتوں کے راوی ہیں, ناقل ہیں. یا روایتوں سے مراد ناقل سے مراد پڑھنے والا نہیں ہیں, بلکہ ان میں غور و خوض کر کے اسلام کے انفرادی, اجتماعی, سیاسی, اخلاقی, تعلیمی تمام میدانوں کے مسائل شرعیہ کو بیان کرنے والا ہے. لہذا امام کہہ رہے فرجعو فیہا, فیہا کہاں لوٹو؟ ان حوادث واقعات میں کہ جو رونما ہو رہے ہیں, ان میں لوٹو فقہا کی طرف. فانہم حجتی, یہ میرے دوست نہیں ہیں, میرے بیٹے نہیں ہیں, میرے شاگرد نہیں ہیں, میرے کلیگ نہیں ہیں, میرے چاہنے والے نہیں ہیں, میرے عزیز اقارب نہیں ہیں. فینم حجتی, حجتی کہاں ہیں؟ حجتی یعنی اتھارٹی ہیں, یعنی ان کا حکم میرا حکم ہے. فینم حجتی علیکم, فینہم حجتی, میری حجت ہیں علیکم, میرا امضا مور ہے. وانا حجت اللہ علیکم, اور میں تم سب پر حجت ہوں. لہذا توجہ کیجئے کہ یہ کرامت دنیا اور آخرت جو ہے اس ولایت کے سائے میں ممکن ہے, ولایت سیاسی تشریع ائمہ طاہرین علیہم السلام کے ذریعے, جس کا تسلسل آج ولایت فقی کے شکل میں موجود ہے. اللہم ما عرفتنا من الحق فحملنا, اے خدا جو تو نے معرفت کرا دی ہے, مجھے اس پر عمل پیرا ہونے کی توفیق عطا فرما. خدا سے دعا کریں کہ خدا جو تو نے مجھے پہنچا دیا ہے, جو معرفت کرا دی ہے, لہذا اس کو وہاں تک مجھے پہنچا اور میں اس پہ عمل پہ رہوں. وَمَا قَصَرْنَا عَنْهُ فَأَبَلِّغْنَا, اور جہاں تک ہماری فکر نہیں پہنچ سکی ہیں. خوب دیکھیے, دو قسم کی ذمہ داری کہہ رہے ہیں کہ مَا عَرَّفْتَنَا, عَرَّفْتَنَا, تو نے ہمیں پہچان کروا دی. کچھ خدا نے اپنے ذمے لی ہے ہدایت, صحیح, میں تمہیں پہنچا دوں گا, اور کچھ کہا ہے کہ خود پہنچو. دسترخوان پر کھانا تمہارے سامنے آئے گا, تم نے اٹھا کے کھانا ہے. یہ نہیں کہو کہ خداوند نے لقمہ بنا کے میرے منہ میں ڈال دے. اللہم ما عرفتنا من الحق فحملنا, جو تو نے ہمیں پہنچا دی, معرفت کرا دی, ہمیں اس پہ عمل پیرا ہونے کی توفیق عطا ہو. وما قصرنا, اور جہاں تک ہم نہیں پہنچے ہماری تقصیر و کوتاہی ہے. اب کوئی سر پھر رہا ہوگا تو کہہ کے دیکھو یہاں پہ جو ہیں وہ مقصر کا لفظ آیا ہے. ان عقل سے پیدل لوگوں کو جہاں پر قاف سواد رے آتا ہے ان کو مقصر ہی نظر آتا ہے. وما قصرنا ان ہو فبلغنا ہو, وہ تقصیر حل کو تقصیر کہتے ہیں نا حج میں, تقصیر ناخنوں کو کاٹنے کو کہا جاتا ہے. تو اگر کوئی سر پھرا غالی ہوگا تو کہے گا دیکھو وہ مقصر جو ہے ناخن ہی کاٹ رہا ہے. درود بھیجے محمد والے محمد. اور جہاں تک ہم نہیں پہنچ سکیں فبلغنا, تو ہمیں پہنچا دے. اللہم المم بہی شعثنا, اے خدا ہماری پریشانیوں کو امام کے وجود سے جمع کر دے. وشعب بہی صدعنا, ہمارے پراکندہ ہونے کو, ہمارے امور کے متشتت ہونے کو, بکھرے ہوئے ہونے کو امام کے ذریعے سے اصلاح فرما دے. ورتق بہی فتقنا, اور ہمارے تفرقوں کو اتحاد سے بدل دے. وکثر بہی قلتنا, اور ہماری قلیل تعداد کو کثرت میں تبدیل کر دے. وعزز بہی ذلتنا, اور ہمارے اس ذلت و خواری کو عزت سے, امام کے وجود کی برکت سے عزت سے بدل دے. واغن بہی عائلنا, اور ہماری نیاز کو در حقیقت ہماری بے نیازی سے تبدیل کر دے. وغض بہی عن مغرمنا, اور ہمارے قرضوں کو ادا کر دے. مغرم یعنی جو کمر توڑ دے, وہ لون یا وہ قرضہ جو کمر توڑ دے. وغض بہی عن مغرمنا وجبر بہی فقرنا, ہمارے فقر کو در حقیقت کیا کر دے, امام کے وجود سے اس کا جبران کر دے. دو چیزوں کی ماہ رمضان میں بہت زیادہ تاکید کی گئی, ایک فقر و فاقہ کو دور کرنے کے لیے اور ایک قرضوں کی ادائیگی کے لیے. یہی دعا جو آپ پڑھتے ہیں اللہم ادخل اہل القبور السرور, اس میں دو مرتبہ آپ کہتے ہیں کہ اے خدا اللہم اغض دین کل مدین, ہر قرض دار کے قرضوں کو ادا کر دے. پھر آخر میں کہتے اللہم اغض عنا الدین, ہمارے قرضوں کو ادا کر دے. دو مرتبہ ایک ہی دعا میں, کوئی یہ بلا وجہ نہیں ہے کہ خدا کے الفاظ کی کمی تھی, خدا نے کہا امام سے کہا چلو یہ والا الفاظ ڈال دو. بہر و قافیہ تو ملانا ہے نا, دو دفعہ ڈال دو, کسی کو کیا پتہ چلے گا. یہ بیچارے تو لکیر کے فقیر نے پڑھتے رہیں گے ساری زندگی اللہم اللہم. بقول معروف ایک صاحب کے پاس فون آیا, مولانا میرا بچہ جو ہے وہ پولیس ڈرگ لے گئی ہے. اچھا کیا کریں؟ اچھا بھائی آپ پڑھیں اللہم فک کل اسیر. جی مولانا کیا کہا آپ نے؟ موبائل بات ہو رہی ہے. اللہم فک کل اسیر. اچھا اچھا کتنی دفعہ پڑھنی ہے؟ اتنی دفعہ پڑھو. ٹھیک ہے. کچھ دن میں فون آیا, انہوں نے کیا دعا بتائی آپ نے؟ اللہم فک کل اسیر, رسول اللہ کی دعا ہے, ادھر سے روایت ہے. کہیں گے اس کو تو ریمانڈ ہو گیا, اس کو تو پولیس کیا اٹھا کے لے گئی, چھوٹا تو نہیں, ریمانڈ ہو گیا اس کو. کہ کیا دعا پڑھی تھی؟ کہا کہ اللہم ٹکا کل اسیر. کہیں گے ٹھیک ہے, جب آپ کہیں گے اللہم ٹکا کل اسیر, اے خدا اس کو ٹھکائی لگا, تو پولیس ٹھکائی لگائے گی اور کیا کرے گی. لہٰذا یہ لکیر کے فقیر ایشیا مسلمان, ان کو جو دے دو پڑھتے رہیں گے, کبھی سوچنے کی ضرورت نہیں کریں گے کہ یہ دو دفعہ ایک ہی دعا میں یہ فائنینس کا مسئلہ کیوں ڈسکس کیا جا رہا ہے, کمر توڑ معیشت کا مسئلہ کیوں ڈسکس کیا جا رہا ہے. ہم بھی پڑھے جا رہے ہیں سالوں سے, توتے رٹے ہوئے توتے کی مانے. تو اللہ نے کہا کہ امام سے کہ ڈال دو. یہ شیعہ جو ہیں ان کو پڑھنا پڑھانا تو ہے نہیں, سوچنا تو ہے نہیں, لکیر کے فقیر ہیں. اول تو دعائی پڑھنے والے کام ہیں, جو پڑھنے والے روتی توتی کی طرح رٹ کے پڑھنے والے ہیں, لہٰذا پتہ ہی نہیں چلے گا ان کو, لہٰذا ان دعاؤں سے ہمیشہ خالی رہیں گے. تو عرض کر رہا تھا کہ یہاں پر بھی دعا کی گئی ہے اور مختلف جگہ پر امام نے دعا کی ہے. وَصَدَّ بِهِ خَلَّتَنَا, اور جو خلل جو دراڑے ہم میں پڑ گئی ہیں ان کو تو مضبوط کر دے. وَيَسِّرْ بِهِ عُسْرَنَا, اور ہماری پریشانیوں مشکلات کو آسان کر دے. وَبَيِّضْ بِهِ وُجُوهَنَا,
ہمارے چہروں کو روشن و منور کر دے. یہاں بعیت سے کیا مراد ہے؟ بعیت سے مراد نورانی نہیں ہے. بعیت سے مراد کوئی کریم نہیں کہ آپ مل لیں گے امام زمانہ کے ساتھ ہو جائیں گے. کوئی وائٹنگ کریم نہیں ہے یہاں پر کہ وہ لگا لیں. بعیت بہی وجوہنا, اس کے وجود کی برکت سے ہمیں صاحب عزت و شرف بنا. اور ہم روح سیاہ نہیں ہوں, روح سفید ہوں. روح سفید کون ہوتا ہے؟ جو اپنی ذمہ داری کو ادا کرے. روح سیاہ کون ہوتا ہے؟ بدبخت کون ہوتا ہے؟ جو اپنی ذمہ داری کو ادا نہ کرے. روح سفید کون ہوتا ہے؟ روح سفید وہ ہوتا ہے جو اپنی ذمہ داری کو ادا کرے. یعنی اے خدا مجھے امام کے اس غیبت کے زمانے میں اپنی ذمہ داریوں پر عمل کرنے والا قرار دے. وہ فک بہی اسرنا, اور ہمارے قیدیوں کو رہائی عطا فرما. دعا کریں اللہ تعالیٰ سے آیت اللہ ابراہیم زکزکی کی. اور اسی طرح ہمارے جتنے بے گناہ افراد پکڑے گئے ہیں, اور جو فلسطین و شام و لبنان اور بحرین اور کہیں پر بھی قید میں, ان کو رہائی عطا فرما. وہ انجہ بہی طلبتنا, اور جو ہماری طلب ہے, جو ہماری دعائیں ہیں, جو ہماری آرزو ہے, وہ ہمیں دے دے. وہ انجز بہی مواعدنا, اور جو تو نے وعدے ہم سے کیے ان کو پورا کر دے. وہ سجب بہی دعوتنا, امام کے ذریعے سے ہماری دعاؤں کو قبول کر لے, اس کا جواب دے. وہ آتے نہ بہی سولنا, اور امام کے وجود کے ذریعے سے ہمارے سوالوں کے جوابات ہمیں مرحمت فرما. وہ بلغنا بہی من الدنیا والآخرت اعمالنا, اور دنیا اور آخرت میں ہماری جو بھی خواہش شرعی اور درست ہے ہمیں وہاں تک پہنچا دے. وہ آتے نا بہی فوق رغبتنا, اور جو ہماری رغبت ہے خدا اس سے زیادہ ہمیں عطا فرما. یا خیر المسئولین و اوسع المعطین. خیر المسئولین یعنی جن لوگوں سے سوال کیا جا رہا ہے, طلب کیا جا رہا ہے, ان میں سب سے بہتر ذات کس کی ہے؟ خدا کی ہے. وہ اوسع المعطین, اور عطا کرنے والوں میں سب سے زیادہ جو زیادہ عطا کرنے والا ہے وسیع پیمانے پر, وہ اللہ کی ذات ہے. عشف بہی صدورنا, امام کے وجود کی برکت سے ہمارے سینوں میں جو اخلاقی برائیاں ہیں ان کو شفا عنایت فرما. وہ ادھب بہی غیظ قلوبنا, اور امام کے وجود کے ذریعے سے یہ جو ہمارے دلوں میں دھڑکا لگا ہوا ہے پریشانی, اے خدا اس غصے کو, اس ناراحتی کو, اس خشم کو ہم سے دور کر دے. وہدنا بہی لمختلف فیہ من الحق باذنک, اور ہماری ہدایت فرما حق ان چیزوں میں جن میں اختلاف کیا جا رہا ہے. کیا کہہ رہے ہیں؟ کہ اے خدا امام کے ذریعے سے جن حق باتوں میں اختلاف کیا جا رہا ہے, لوگ آج جو ہے وہ ولایت کو منمانے انداز سے بیان کر رہے ہیں, آج ان افراد کو جو اسلام کے نمائندہ ہیں اور اسلام کی حقیقی تفسیر پیش کرنے والے ان کے خلاف ہیں اور ان کو غلط بنا کے پیش کیا جا رہا ہے, تو ہم کہہ رہے ہیں وہدنا بہی لمختلف فیہ من الحق باذنک انک تہدی من تشاء الی صراط مستقیم, تو جس کو چاہے اپنے راستے کی طرف ہدایت کرتا ہے. وانصرنا بہی علی عدوک و عدونا, اور ہمیں امام کے ذریعے سے نصرت عطا فرما اپنے دشمنوں پر, اور اپنے اے اللہ اپنے دشمنوں پر اور ہمارے دشمنوں پر. الہ الحق آمین. اللہم انا نشکو الیک فقد نبینا. یہاں پہ ایک اور انداز ہے, اے خدا ہم شکایت کرتے ہیں کہ ہمارا نبی ہمارے درمیان نہیں ہے. صلواتک علیہ و آلہ, تیرا درود و سلام ہو ان پر ان کے آل پر. درود بھیج محمد و آل محمد. اللہم انا نشکو یعنی شکایت کریں, جیسے ہم کیا کرتے ہیں تھانے میں جا کے شکایت لکھوا دیتے ہیں, ایف آئی آر کٹوا کے آگے بڑھ جاتے ہیں, پولیس کر لے گی سارا کام. آئیے یہ شکایت مراد ہے؟ یہاں شکایت سے کیا مراد ہے؟ یہاں شکایت سے وہی مراد ہے کہ جو سورہ یوسف میں انما اشکو بثی و حزنی الی اللہ و اعلم من اللہ ما لا تعلمون. جب حضرت یوسف کے بارے میں بہت زیادہ آپ نے حزن کیا اور گریہ کیا, تو بچوں نے کہا کہ آپ کب تک روئیں گے, بوڑھے ہو گئے ہیں, پاگل ہو گئے ہیں آپ, یہ کیا ہر وقت روتے رہتے ہیں؟ حضرت یوسف کو کہا کہ انما اشکو, میں شکایت کرتا ہوں, بس و حزنی الی اللہ, اللہ سے شکایت کرتا ہوں. یعنی جناب یوسف نے اس کے بعد بھی وہ انتظار نہیں چھوڑا,
کہ شکایت سے مراد یہ نہیں کہ اللہ سے شکایت کر کے میں یوسف کا انتظار کرنا چھوڑ دوں، نہیں، شکایت کا مطلب ہے کہ اللہ سے شکایت کرو، اس کا در کھٹکھٹاؤ، اس کی درگاہ میں فریاد بلند کرو، اور جو تمہاری ذمہ داری ہے اسے ادا کرو۔ لہذا ہم یہ کہہ رہے ہیں اللہم ان نشکو فقد نبینا، نبی ہمارے درمیانی، ہم تیری شکایت ہے، یعنی اللہ پہ اعتراض ہے، شکایت ہے، یعنی میں پڑوسی کو بھائی آپ مجھے آپ سے شکایت ہے آپ کا بچہ یہ کام کرتا ہے، اس میں ناراضگی کے پہلو ہے، تو یہ شکایت میں کوئی ناراضگی ہے نہیں۔ اللہم ان نشکو، اے خدا ہم شکایت کرتے ہیں۔ شکایت در حقیقت وہ معنی نہیں ہے عربی میں جو اردو میں معنی لیا جاتا ہے، یاد رکھیے گا، شکایت یعنی اپنی ذمہ داری کو ادا کرنا ہے، اپنی آواز ایک ہائی اتھارٹی تک پہنچانا ہے، اپنی آواز کو خدا تک پہنچانا ہے۔ انما اشکو بثی وحزنی الی اللہ، جناب یعقوب یہ کہہ رہے ہیں کہ میں اپنے حزن کو اللہ کی بارگاہ میں شکایت کی صورت پیش کر رہا ہوں، یعنی جو میری ڈیوٹی ہے میں اس سے ایک انچ پیچھے ہٹنے والا نہیں ہوں، دست بردار ہونے والا نہیں ہوں۔ اللہم انا نشکو الیک فقد نبینا، ہم شکایت کرتے ہیں، ناراضگی ہے اس میں، اے خدا ہم نبی کے زمانے پیدا نہیں ہوئے، ہمیں کیوں پیدا کیا اس زمانے میں، نہیں، وہ فقد نبینا، اور ہمارا فقد ولی وغیبت ولینا، اور ہمارا ولی غیبت میں ہے۔ غیبت میں تو ٹھیک ہے، یہ تمہارا امتحان ہو رہا ہے، اگر امام غیب ہے تو تمہیں جو ذمہ داریاں ہیں وہ ادا کرو، جو مسئولیت و فرائض ہیں ان کو بجا لاؤ۔ اس کے بعد کثرت عدونا، ہمارے دشمن کی تعداد بہت زیادہ ہے، وہ قلت عددنا، ہم بہت کم ہیں عدد تعداد میں، ہم بہت کم ہیں، وہ شدت الفتن، فتنے بہت زیادہ ہیں، آزمائشیں بہت زیادہ ہیں، حق کو باطل اور باطل کو حق بنا کے پیش کیا جا رہا ہے، آج آپ دیکھ رہے ہیں مظاہر آپ کے سامنے، حق کو باطل، باطل، وہ تظاہر الزمان علینا، اور زمانہ جو ہے وہ ہم پر غلبہ کیے جا رہا ہے، ہمیں مغلوب کیے جا رہا ہے، بس ہم مغلوب ہو جائیں، ہم ہاتھ پہ ہاتھ رکھ کے بیٹھ جائیں، شکست تسلیم کر لیں، حوصلے پس کر لیں، کیا کریں؟ وہ قرآن کی آیت کیا کہہ رہی ہے؟ وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ، ہمارا ارادہ یہ کہ جن لوگوں کو کمزور بنایا گیا ہے ان کو وارث اور امام بنائیں، وہ خود کمزور نہیں بنے، ان کو بنایا گیا ہے، اور خدا ایسے ڈھیلے نکمے سست کاہل کو زمین کا وارث بنائے گا، ہم جیسے لوگوں کو، ہم جیسے شیعوں کو، کہ جو کہتے ہیں کہ جناب ہمارا کام تو پٹنا ہے، ہمارا کام جنازے اٹھانا ہے، ہمارا کام جو ہے وہ صرف ماتم کر کے چپ ہو جانا ہے، یا وہ حزب اللہ والوں کو زمین کا وارث بنائے گا امام کی غیبت کے خاتمے کے بعد جو حکومت بنے گی، کہ جو اسرائیلیوں کو مجبور کرتے ہیں کہ وہ اپنے شہادیوں کے جنازے اٹھائیں، کیا خدا ان نکموں کو اور ان سست اور کاہلوں کو اور ان کام چوروں کو اس آیت کا مزاق قرار دے رہا ہے کہ جن کو کمزور بنائے گا کمزور بن گئے، انہوں نے ایک چپت ماری، انہوں نے کہا چار اور مار دو، بھائی ہم کمزور ہو جاتے ہیں، ہم مظلوم کربلا کے ماننے والے ہیں، مظلوم کربلا کے مانے ہم مظلوم ہیں، مظلوم یہ نہیں مارو، ایک نہیں چار مارو، جیسے وہ جوتے والا واقعہ سنایا تھا کہ چار اور مار دو بھائی، جلدی سے کام پہ جائیں، جلدی سے کام پہ آئیں۔ ایزان گرامی، تو ہم یہ سمجھ رہے ہیں کہ زمانہ ہمارے خلاف ہے تو ہم کمزور پڑ جائیں، نہیں، ہمیں جواب دینا ہے، ہمیں اٹھنا ہے، جتنی طاقت ہو، جتنی صلاحیت ہو، آخری رمق اور قطرے خون تک ہمیں در حقیقت جواب دینا ہے ظالم کے ظلم کا۔ یہ سب مطالب اس دوام بیان کیے گئے ہیں، وَتَظَاهُرَ الزَّمَانِ عَلَيْنَا، زمانہ ہمیں مغلوب کیے دے رہا ہے، زمانہ ہمیں پیسے دے رہا ہے، زمانہ ہمیں دبائے دے رہا ہے، لیکن کیا ہم دب جائیں؟ کیا ہم شکست تسلیم کر لیں، سلینڈر ہو جائیں؟ ہرگز نہیں۔ اللہم انا نشکو الیک فقد نبینا، نبی نہیں ہیں، امام غیبت میں ہیں، دشمن زیادہ ہے، تعداد کم ہے، فتنے زیادہ ہیں، زمانہ دبا رہا ہے، فصل علی محمد و آل محمد۔ اب کیا کہہ رہے ہیں؟ اے خدا یہ شکایت کی اب نتیجہ کیا ہوا؟ نتیجہ یہ ہے، اعن علی ذلک بفتح منکا، ہماری مدد فرما، نصرت فرما، کہ ہم در حقیقت اس فتح کے لیے، اس فتح کے لیے ہماری مدد فرما جس کے لیے تو جلدی کر رہا ہے۔ عجیب ہے جملے، آپ دیکھیں، اللہم اعنا، ہماری مدد فرما، علی ذالکا، اس چیز پر، یہ جو ہم شکوے کر رہے ہیں اس چیز پر ہماری مدد فرما، بفتح منکا، कि तू अपनी तरफ से एक फतह, एक विक्ट्री, एक नुसरत हमें दे जिसकी जल्दी तू खुद कर रहा है। तो आज्जलहु जिसकी जल्दी तू कर रहा है, जिसके अज़बाब तू फराम कर रहा है। तवज्जो कीजिए, यानी ये बहुत बड़ा पैगाम है यहाँ पर। यानी अपने आप को तैयार करो कि उस काम के लिए जिसके लिए खुदा खुद मुकदमात फराम कर रहा है। तवज्जो कीजिए, खुदा खुद मुकदम, ये खुमैनी का इनकलाब मुकदमात फराम करने ही के लिए तो है। तो आज्जलहु, खुदा दिखाना चाह रहा है कि देखो इमाम के आने से पहले तुम्हें कुछ चीज़ें दिखा रहा हूँ, प्रैक्टिस करा रहा हूँ तुम्हें कि खुमैनी आएगा, वो अमेरिका की आंखों में आगे टाके बात करेगा, 40 साल उसका इनकलाब खड़ा रहेगा, उसके बाद खामनई आएगा, एक आरिफ हुसैनी आएगा, ये तुम्हें, ये हसन नसरुल्लाह आएगा, एक सिस्तानी आएगा, ये तुम्हें दिखा रहा हूँ कि मैं जल्दी चाह रहा हूँ कि ये नुसरत हो। तुम तो ख्वाबे गफलत से बेदार हो जाओ, तुम तो जल्दी करो, मैं जल्दी कर रहा हूँ, मैं खुदा जल्दी कर रहा हूँ, तो तुम तो जल्दी करो। फिर क्या करे, अल्लाहुम्मा आइन्ना, मदद फरमा, अला ज़ालिका बिफतह मिनका तुअज्जिलहु, अपनी तरफ से फतह दे दे। ये कौन सी फतह, बनी इसराइल वाली फतह, ए फिरौन तुम, ए मूसा तुम, तुम्हारा रब जाए और हम हाथ याद रख के बैठे हैं, तुम कत्ल करो, जब फतह के झंडे कट जाए वज़ारत तक़सीम हमें बुला लेना, आए ये फतह नहीं। यहाँ पर कौन है जो इमाम के शाना बशाना, इमाम की गैबत के ज़माने में काम कर रहा है, वो बेज़ुर तकशिफ़ुहु, और हमारी मदद फरमा कि हर रंज व मुसीबत को हम उसे दूर करें जिसको तू खुद दूर करना चाहे। खुदा चाह रहा है कि ये मुश्किलात रफा हों, खुदा ये चाह रहा है ये आसानियाँ आए, खुदा ये चाह रहा है कि इमाम ज़हूर करे, खुदा चाह रहा है कि तुम तैयार हो। व नसरन तुअज़्ज़ुहु, और उस नुसरत के लिए हमें आमादा फरमा जिसे तू इज़्ज़त देना चाह रहा है। वो सुल्तान हक़िन तुज़हिरहु, और जिसे वो हक़ की सल्तनत, वो हक़ का हक़ की हुकूमत जिसे तू खुद ज़ाहिर करना चाह रहा है, ए खुदा उसके लिए हमारी मदद फरमा। व रहमत मिन का, और उस रहमत के लिए हमें आमादो तैयार फरमा। तुजल्लिलुना हा कि जिसके जिसको तू हमारे लिए अजीम करार दे रहा है। व आफियत मिन का तुलबे सुना हा, और उस आफियत के लिए हमारी मदद फरमा कि जिसका लिबास आफियत तू हमें पहनाना चाह रहा है। रहमत कैया अरहमर राहिमीन, ए खुदा तुझे ए रहम करने वालों में सबसे ज़्यादा रहम करने वाले। देखिए तवज्जो कीजिए अज़ीज़ान गिरामी, वक्त पूरा हो गया, शायद ज़्यादा हो गया, माजरत के साथ काफ़ी ज़्यादा हो गया। ये वो हकाइक हैं कि जिनको हमें देखना और समझना चाहिए। खुदा इस ज़माने में ये जो फतह नुसरत दिखा रहा है, कभी 33 रोज़ा जंग हमास और हिज़्बुल्लाह के हाथों, कभी खुमैनी का इनकलाब, कभी खामनाई की इस्तकामत, कभी सीस्तानी की इस्तकामत, कभी हसन नसरुल्लाह का जिहाद, ये सब खुदा क्यों दिखा रहा है? ये खुदा इसलिए दिखा रहा है कि देखो वो ज़माना आने वाला है, लिहाजा उससे पहले अपने आप को बुलंद करो, हसनों को बुलंद करो। मैंने किसी मौके पर कहा था, आखिरी मिसाल दूँ आपकी ज़हमत को तमाम करूँ, दुरूद भेजे मोहम्मद वाले मोहम्मद। जब कोई फ़ाइनल होता है तो उसके लिए कैंप लगाया जाता है और वहाँ पर नेट प्रैक्टिस कराई जाती है, तो जो टीम होती है कौमी, उसके तैयारी कराने के लिए शहर का बेहतरीन बॉलर लाया जाता है, वो आके उसको बॉलिंग कराता है, इसको प्रैक्टिस कराता है, मश कराता है। ये जो बॉलर आया है ये अपनी पूरी एफर्ट के साथ, पूरी परफॉर्मेंस के साथ, पूरी इस्तेदाद और सलाहियत के साथ बॉलिंग कराता है। तवज्जो कीजिएगा, चूँकि कौमी टीम को तैयार करना है फ़ाइनल के लिए, लिहाजा ये इसको अपनी शहर का बेहतरीन बॉलर लाया जाएगा ताकि ये तैयारी कराए, और फिर ये खिलाड़ी जो है उसको खेलता है और तैयारी करता है। ये नेट प्रैक्टिस का दौर है। खुदा कह रहा है कि ये जो इनकलाबात तुम्हें दिखा रहा हूँ, बड़ी बड़ी फतह नुसरत दिखा रहा हूँ ताकि तुम आबाद और तैयार हो सको, अपने आप को आबाद और तैयार करो। एक दूसरा, जब कैंप ख़त्म हो जाता है तो अब दोनों टीमें मैदान में उतरती हैं। अब क्या है, अब जो है जो विकेट पे खड़ा खिलाड़ी है वो ये ना समझे कि शहर का कोई बॉलर है, ये दुनिया का फास्ट तरीन बॉलर जो मेरे सामने है। वो तुम्हें मश्क इसलिए कराई गई थी ताकि इसके मुकाबले के लिए तैयारी करो, लिहाजा वो मश्क का दौर गुजर गया एक्सरसाइज का, अब यहाँ पर तुम खड़े हो। कि खुदावंद आलम इन फतह व नुसरत के ज़रिए से हमारे दिलों को गर्माना चाह रहा है, क्योंकि हम हौसलों को मजबूत रखें कि इमाम का ज़हूर नज़दीक है। वाइला खुदा ये सब ना दिखाता, यानी वो इनकलाब के जहाँ पर हज़ारों मौलवी खा खा के मर गए, सिर्फ फतवे देते रहे, ख़त्म हो गए, उनका कोई इज्तिमाई किरदार नहीं था। वहाँ पर खुमैनी पैदा होता है, वहाँ बड़े बड़े और उलमा थे जो काबिल कदर काम अंजाम नहीं दे सके। खुदा वंद आलम इन्हीं में से खुमैनी निकाल के क्यों दिखा रहा है, एक आरिफ हुसैनी निकाल के क्यों दिखा रहा है, एक खामनई निकाल के क्यों दिखा रहा है, एक हसन रसन निकाल क्यों दिखा रहा है, ताकि तुम्हें पता चले कि ये जो तुम्हें दिखाया जा रहा है तुम्हारे हौसले बुलंद हो सकें। अपने आप को मजबूत करो और इमाम के इनकलाब के लिए तैयारी करो। अल्लाह ताला से दुआ है कि वह हम सबको इस दुआ के मतालिब पर अमल पैरा होने की तौफीक अता फरमाए। हमारा माह रमज़ान इमाम ज़मान अलैहिस्सलाम की याद में गुजरे। बारिला हमें इस दुआ के मतालिब को समझने, इसकी तबलीग को इशाअत करने और इस पर अमल पैरा होने की तौफीक अता फरमा। इमाम के ज़हूर में ताजील फरमा। हम सब के नमाज और रोज़े और क़याम और स्याम को अपनी बारगाह में कबूल फरमा। ए खुदा, इस महीने में तू अपने जिन बंदों को आज़ाद करेगा उसमें हमारा नाम भी शामिल फरमा। हमारे तमाम मरहूम की बख्शिश फरमा। हम सब का खात्मा ईमान, मारफत और मोहब्बत मोहम्मद आले मोहम्मद पर हो और आखरत में उनकी शफा से महरूम न फरमाना। आखिर में इज्तमाही तौर पर एक मरतबा सूरह की तलावत कर तमाम मरहूमिन शहदा के लिए साल सवाब करें। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अर्रहमानिर्रहीम, मालिकी यौमिद्दीन, إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين، صدق الله العظيم.